रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज
कर्णाली प्रदेशमा झण्डै आधा कर्मचारी नहुँदा सेवा प्रभावित, तत्काल समस्या समाधान गर्न संघीय सरकारसँग आग्रह।
सुर्खेत बुलबुले उद्यानले मुहार फेर्न थाल्यो, पर्यटक पनि बढ्न थालेको दावी।
प्रधान न्यायाधीश गोपाल पराजुली पदमुक्त, 65 वर्षको उमेर हद नागेको न्याय परिषदको भनाइ।
र पुलिस क्लब तिलोत्तम गोल्ड कप फुटबलको फाइनलमा आयोजक रूपन्देही 11 सडन डेथमा पराजित।
हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाई र डिलु रावतको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शोभायात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशमा 215 कर्मचारी दरबन्दी भए पनि झण्डै आधा कर्मचारी नहुँदा सेवा प्रभावित भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अहिलेसम्म 110 जना मात्रै कर्मचारी रहेको भन्दै आवश्यक कर्मचारी नहुँदा समस्या भएको बताउनु भएको छ। विकास निर्माणमा सबैभन्दा महत्त्वपूर्ण मानिएको भौतिक पूर्वाधार मन्त्रालयमै केन्द्रबाट खटिएका सुब्बा पनि काठमाडौँ फर्किएको भन्दै उहाँले आउनुपर्ने अरू कर्मचारीको अत्तोपत्तो नभएको बताउनु भएको छ। रिपोर्टर्स क्लब संघीय राजधानीमा गरेको साक्षात्कार कार्यक्रममा मुख्यमन्त्री शाहीले काम गर्ने कर्मचारी नै नहुँदा समस्या भएकोले यसतर्फ केन्द्र सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँले कर्मचारीहरू प्रदेशमा जान नमानेको भन्दै तत्काल यस्तो समस्याको समाधान गर्नुपर्ने बताउनु भएको छ। मुख्यमन्त्री शाहीले कर्मचारी अभाव भए पनि अहिले प्रदेशको विकास र समृद्धि हासिल गर्नका लागि गुरु योजना बनाइरहेको भन्दै छिट्टै यसलाई पूर्णता दिने दावी पनि गर्नु भएको छ।
कर्णाली प्रदेशका सशस्त्र द्वन्द्वमा पीडितले आफूहरूका मागको चाँडो सम्बोधन गर्न सुझाव सहितको माग गरेका छन्। सत्यनिरूपण तथा मेलमिलाप आयोगले वीरेन्द्रनगरमा गरेको छलफलमा उनीहरूले यस्तो माग गरेका हुन्। कार्यक्रमको सहजीकरण सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्य किरण गुरुङले गर्नुभएको थियो। उहाँले उजुरी लिइसकेको भन्दै छानबिन गरी सिफारिस भएको र परिपूरणका लागि सबै पक्ष र पीडित पक्ष बीचमा सुझाव संकलन गरी निश्चित मापदण्ड बनाई सरकारलाई बुझाउने बताउनुभयो। छलफलमा कर्णाली प्रदेशका 10 जिल्लाका राज्य पक्ष र विद्रोही तत्कालीन विद्रोही पक्षका गरी 20 जना पीडितहरूको सहभागिता रहेको थियो।
प्रधान न्यायाधीश गोपाल पराजुली पदमुक्त हुनुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ खुवाउन शीतल निवास पुग्नुभएका पराजुलीलाई न्याय परिषदले पदमा नरहेको पत्र थम्माएको हो। पत्रमा गत साउन 21 नै 65 वर्षको उमेर हद पार गरिसके पाइएकाले हिजोको सचिव स्तरीय निर्णय अनुसार पदमा नरहेको उल्लेख छ। परिषदका सचिव निर्भ दोज निरौलाले हस्ताक्षर गरी पराजुलीलाई बुझाएको पत्रमा 2074 साउन 21 गते नै पराजुलीले उमेर हद पार गरेको पाइएको जनाएको छ। न्याय परिषदले पराजुलीको परिषद सचिवालयमा रहेको नागरिकता शैक्षिक योग्यता विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट हिजै प्राप्त पत्रको आधारमा यस्तो निर्णय लिएको जनाएको छ।
यसैबीच दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित विद्यादेवी भण्डारीलाई विवादित बन्नुभएका प्रधान न्यायाधीश गोपाल पराजुलीले शपथ दिनुभएको छ। पराजुली पदमुक्त भएको जानकारी न्याय परिषदले सार्वजनिक गरे पनि यसबारे राष्ट्रपति कार्यालय र स्वयं प्रधान न्यायाधीशलाई समेत जानकारी नभएको बताइएको छ। नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई शपथ गराउन शीतल निवास पुग्नु अघि नै प्रधान न्यायाधीश गोपाल पराजुली पदमुक्त भइसकेको भए पनि पराजुलीले आफू राष्ट्रपतिलाई शपथ गराएपछि मात्र उहाँ पदमुक्त भएको खबर सार्वजनिक भएको हो। राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले राष्ट्रपतिले पूर्व तयारी अनुसार नै प्रधान न्यायाधीशबाट शपथ लिएको बताउनु भएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको बुलबुले उद्यानले अहिले मुहार फेर्न थालेको छ। निर्माणको क्रम सँगसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा पनि केही वृद्धि भएको जनाएको छ। सुनौ यसै सन्दर्भमा तयार पारिएको रेडियो सामग्री।
यहाँ सफा सुग्घर पनि हुँदै गएको छ। फुलहरू चाहिँ विभिन्न थरीका बाहिरबाट ल्याएर फुलहरू चाहिँ रोपिएका रहेछन्। बुलबुले पनि मुहार फेरिरहेको देखिरहेको छ मैले।
बुलबुले उद्यानले मुहार फेर्दै गएकोमा साह्रै खुसी लागेको बताउँदै बुलबुले घुम्न जानुभएका प्रकाश खड्का।
म योभन्दा पहिला दुई चार महिना अगाडि बुलबुलीमा आएको थिएँ, त्यसभन्दा यता चाहिँ आएको थिइनँ, आज मात्र आएँ। यहाँ सफा सुग्घर पनि हुँदै गएको छ, फुलहरू चाहिँ विभिन्न थरीका बाहिरबाट ल्याएर फुलहरू चाहिँ रोपिएका रहेछन्। बुलबुलीले पनि मुहार फेरिरहेको देखिरहेको छु मैले। यस्तै प्रगति हुँदै गयो भने यहाँ केटाइटीलाई खेल्ने पार्कहरू अनि चाहिँ बुलबुलीको जुन ठुलो तलाउ छ त्यहाँ पनि सफा हुँदै गएको छ। यहाँ चाहिँ मूर्ति राखिएको छ, एउटा बुद्धको मन्दिर नै बनाइएको रहेछ, राम्रो छ। यसले चाहिँ आन्तरिक पर्यटक त आइ नै रहन्छन्, आन्तरिक पर्यटकको अलावा बाह्य पर्यटक चाहिँ धेरै आउने सम्भावना देखिरहेको छु मैले।
कर्णाली प्रदेशका हरेक जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरूमध्ये मुगुको राराताल, कालीकोटको पचाल झरना, दैलेखको ज्वाला, सल्यानको कुपिण्डे दह, सुर्खेतको देउती बजै, काँक्रे विहार, बुलबुले उद्यान लगायतका पर्यटकीय क्षेत्रहरूको उचित प्रचार प्रसार र पर्यटक मैत्री वातावरण तथा भौतिक निर्माण हुन नसक्दा ओझेलमा परेको पाइएको छ। तर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको पर्यटकीय क्षेत्र बुलबुले उद्यान अहिले आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्दै गएको छ। बुलबुले पार्कको अहिले पुनर्निर्माणको कार्य सञ्चालन सँगसँगै पर्यटकको रोजाइमा पर्दै गएको हो। बुलबुले उद्यानका फूलमाली चेतनन्द अरियाल बुलबुलेमा भएका फूलहरूको बारेमा बताउँदै,
बुलबुलेमा क्यालेन्डर, धनिया, अफिन, घन्टे फूलहरूका विभिन्न जातहरूका फूलहरू छन्। पर्यटकहरू आउँदाखेरि अब विभिन्न जात हेर्नलाई अब रमणीय भएको छ।
बुलबुले उद्यानमा पिकनिकको साथै घुम्नको लागि जानुभएकी मैना शाही बुलबुले उद्यानको बारेमा आफूले देखेको कुरा यसरी सुनाउनुहुन्छ।
हामी बिहाको पिकनिक खान आएको, अहिले राम्रो हुनला छ, अब जस ठिकै भएछ, राम्रो छ। बुद्धको मूर्ति बनाएछ, पहिला त बुद्धको मूर्ति थिएन, अहिले बुद्धको मूर्ति राखेको छ। त्यस्तै अब उता छेउछाउमा पनि भागाहरू अब सप्ताहहरू लगाइराख्नु भएको छ। बच्चा बच्ची खेल्ने ठाउँहरू पनि छ, जस व्यवस्थाहरू अलि राम्रो हुँदै आएको छ। बस्ने ठाउँ, शीतलमा बस्ने ठाउँ छ, अनि पिकनिक खाने ठाउँहरू पनि अब धेरै ठाउँबाट आउँछन् यहाँ। अहिले पिकनिक खान पूर्व पश्चिम उत्तरदेखि सबै ठाउँबाट यहाँ पिकनिक खान मान्छे दुई तिन दिन लगाएर गाडी रिजर्भ गरेर पनि आइरहेका छन्।
पहिलेको भन्दा अहिले धेरै टिकट बिक्री हुने गरेको बताउँदै टिकट काउन्टरका कर्मचारी निर्मला बास्तोला,
बाहिरबाट आउनेले पनि अनि राम्रो छ, अल बन्दै रहेछ भन्नुभएको छ, अनि भित्र बुद्धको त्यो मूर्तिले पनि अलिक राम्रै गरिरहेको छ। अनि त्यसपछि पहिलाको भन्दा त अहिले धेरै फरक छ, मान्छेहरू पनि आइरहने, फोटोहरू पनि खिच्नको लागि पनि, अनि अब यो धेरै नै भएको छ पहिलाको भन्दा। अहिले त ठिकै हुन्छ, 2025 भएकै हुन्छ।
यसरी बुलबुले उद्यानमा रमाइलो गर्दै खेल्न गएका बालकहरू रवि किरण खड्का, नवीन धिताल र सुरेन्द्र खत्री उद्यानमा रमाउँदै साथीहरू बीच खुसी साटासाट गर्दै यस्तो बताउँछन्।
केटाकेटीहरूको लागि खेल्ने ठाउँ छ, त्यसैले म खेल्न आएको। घुम्नको लागि धेरै ठाउँ छन्, त्यसैले यहाँ म घुम्न खेल्न रमाउन आएको।
खेल्छौँ यहाँ, खेल्नका लागि विभिन्न किसिमका चिब्लेटीहरू, रपिङहरू, धेरै किसिमका खेल्नका लागि बच्चा बच्चीहरूलाई छ। अत्यन्तै राम्रा भएकाले, धेरै मन पराउने भएकाले म यहाँ खेल्न आएको छु।
खेल्न आएको हौ, विभिन्न किसिमका पिङ चिब्लेटी छ, बच्चा बच्चीको खेल्ने ठाउँ, अनि
यता उपत्यका नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले बुलबुलेको गुरु योजना निर्माण भइसकेकोले बगैँचा, कम्पाउन्ड वाल लगायतका कामहरू जारी रहेको बताउनु भएको छ।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ, अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेशमा झण्डै आधा कर्मचारी नहुँदा सेवा प्रभावित, तत्काल समस्या समाधान गर्न संघीय सरकारसँग आग्रह, सुरुखेत बुलबुले उद्यानले मुहार फेर्न थाल्यो, परिचय पनि बढ्न थालेको दावी, प्रधान न्यायाधीश गोपाल पराजुले पदमुक्त, 65 वर्षको उमेर हद नागेको न्याय परिषदको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर, 24 घण्टे अल्टिमेटमको व्यवस्था गरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा क्रियाशील विभिन्न विद्यार्थी संगठनले क्याम्पस प्रमुख र शिक्षा संकायका सहायक क्याम्पस प्रमुखको कार्यालयमा ताला लगाएका छन्। शैक्षिक सुधारको माग गर्दै 24 घण्टे अल्टिमेटम दिएका अन्य राष्ट्रव्यू नेवी संघ र क्रान्तिकारी विद्यार्थी संगठनहरूले माग सुनवाई नभएको भन्दै तालाबन्दी गरेका हुन्। स्थायी र करार प्राध्यापकहरूको कार्यभार सार्वजनिक गर्न र उनीहरूको शब्दमा असंवैधानिक ढंगले गरिएको आंशिक प्राध्यापक नियुक्ति बदर गर्न माग गरिएको छ। यस्तै स्नातकोत्तर तह सेमेस्टर प्रणालीमा सबै कक्षाहरू बिहानी सेवामा सञ्चालन गर्न विद्यार्थी संगठनले माग गरेका छन्। क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखहरू पूर्णकालीन रूपमा क्याम्पसमा बस्नुपर्ने पनि उनीहरूको माग रहेको छ। माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने नेबिसङ एकाई सचिव चन्द्रप्रकाश देवकोटाले बताउनुभयो।
30 वर्षसम्म पनि नखोलिएका भनिएका बाँकेको बागेश्वरी मन्दिरको जिन्सी राखिएका बाकसमा 20 केजी चाँदी र 200 ग्राम सुनका धातु मात्र भेटिएको छ। मालपोत कार्यालयमा व्यवहारिसे अवस्थामा रहेका दुईवटा बाकस हिजो खोल्दा एउटामा 20 केजी 304 ग्राम चाँदी र अर्कोमा 252 ग्राम सुनका धातु भेटिएको हो। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले अर्को बाकसमा भने मालपोत बुझाएका रसिद मात्र रहेको बताउनु भएको छ। बाकसमा भेटिएका सुन चाँदी हिजै नेपाल राष्ट्र बैङ्क नेपालगञ्जमा राखिएको छ। जनप्रतिनिधि गुठी संस्थानका प्रतिनिधि प्रहरी प्रशासन र अधिकार कर्मीहरूको रोहबरमा बाकस खोलिएका हुन्। गुठी संस्थानका केन्द्रीय सदस्य ओम प्रकाश आजादले भने बाकस 2057 सालमा दान गरेका धातुसहितको पर्सा भेटिएकाले बाकस पहिले नै खोलिएको पुष्टि भएको बताउनु भएको छ। बागेश्वरी मन्दिरमा स्थापना गरिएको मूर्तिको सुन चाँदीका गहना एकत्रित गरी राखिएको भनिएको बाकसभित्र मोबाइलमा रिचार्ज गरिएका कार्ड समेत फेला परेका छन्।
सरकारले आजदेखि देशभरका 20 वर्ष नागेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ। 20 वर्ष नागेका सार्वजनिक यातायात चैत्र 1 गते आज देखि पनि गुडेमा जफत गरी निलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता राजेन्द्र शर्माले 20 वर्ष पुराना सवारी गुडाएमा समातेर कानुनी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन पनि दिनुभएको छ। देशभर गुडिरहेका 20 वर्ष पुराना सवारी साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना समेत बढ्न थालेपछि आजदेखि हटाउने निर्णय गरिएको हो।
महिला विरुद्ध श्रृङ्खलाबद्ध रूपमा हिंसा भइरहेको भन्दै बाँकेका महिलाहरूले निन्दा गरेका छन्। ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजनामा नेपालगञ्जमा हिजो एक कार्यक्रमको आयोजना गरी हिंसा विरुद्ध एक हुन उनीहरूले आह्वान गरेका छन्। केन्द्रका अध्यक्ष लता शर्माले कैलालीको सुखडमा बोक्सीको आरोपमा राधा चौधरीमाथि भएको कुटपेट, सुनसरीमा बालिकामाथि भएको जबरजस्तीकरण जस्ता जघन्य अपराध गर्नेलाई कडा कारवाही गर्न माग गर्नुभएको छ। केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालन भइरहेका 7 वटा बचत समूहले गरेका गतिविधि समेटिएको छुट्टा छुट्टै प्रतिवेदन पनि सार्वजनिक गरेको छ।
रोल्पामा भएको ट्र्याक्टर दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा रोल्पा नगरपालिका 10 साउनेपानीका 13 वर्षीय दिलबहादुर विष्ट र 14 वर्षीय बालाराम विष्टको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। साउनेपानी समुदायको पोखरी निर्माणका लागि सल्ले जङ्गलबाट ढुङ्गा बोकेर साउनेपानी हिँडेको र 1T3363 नम्बरको ट्र्याक्टर बाटोबाट करिब 100 मिटर तल खसेको छ। दुर्घटनामा परि घाइते भएका अरू 3 जनाको जिल्ला अस्पताल रोल्पामा उपचार भइरहेको छ।
यस्तै बजाङमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ। दुर्घटनामा 26 पाथी भेरा गाउँपालिका 5 का 52 वर्षीय सोन कोसा जागरी र 48 वर्षीय रुद्र जागरीको ज्यान गएको प्रहरीले जनाएको छ। 26 पाथी भेराको 82 थलाराबाट बाँडे हिँडेको 1J615 नम्बरको जीप नेटारेल्लामा थिटी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि 26 पाथी भेरा 5 कै जमानी धामी र देवराज जागरी घाइते हुनुभएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।
भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिलेलाई भनी यो अर्को छोटो विश्राम।
सबैको मान सुने रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सरफेरसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। राष्ट्रिय सभाको अध्यक्षमा नेकपा एमालेका सांसद गणेश प्रसाद तिमिलसेना निर्विरोध निर्वाचित हुनुभएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको राष्ट्रिय सभाको बैठकमा ज्येष्ठ सदस्य तारादेवी भट्टले तिमिलसेना निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो। अध्यक्ष पदका लागि तिमिलसेनाको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो। 59 सदस्यीय राष्ट्रिय सभामा नेकपा एमालेका 27, नेपाली कङ्ग्रेसका 13, नेकपा माओवादी केन्द्रका 12, संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका 2-2 जना सांसद रहेका छन्। 3 जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ।
भेरी खबरमा अब लागौं खेल खबरतिर। आउँदो चैत 17 गतेदेखि धनगढीमा सुरु हुने धनगढी प्रिमियर लिग डिपिएलले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीबाट मान्यता पाएको छ। आइसिसीले पत्र पठाएर डिपिएललाई मान्यता दिएको आयोजक धनगढी क्रिकेट एकाडेमीले जनाएको छ। आइसिसीको मान्यतासँगै प्रतियोगितामा सहभागी टोलीले कुनै पनि उच्च स्तरका विदेशी खेलाडीलाई टोलीसँग अनुबन्ध गर्न सजिलो भएको छ। प्रतियोगितामा काठमाडौँ गोल्डन्स, विराटनगर किङ्स, रूपन्देही च्यालेन्जर्स, सिवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीले खेल्दैछन्। सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले 25 तथा उपविजेताले 10,00,000 पाउनेछन्। यस्तै तेस्रो हुने टिमले 3 तथा चौथो हुने टिमलाई 2,00,000 दिइने यसअघि नै घोषणा भइसकेको छ।
नेपाल पुलिस क्लब 20 तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। हिजो भएको खेलमा आयोजक रूपन्देही 11 सडन डेथमा 4-3 हराउँदै पुलिस उपाधि नजिक पुगेको हो। एन्फा टेक्निकल सेन्टरको मैदान देवीनगरमा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। पेनाल्टीमा पनि 3-3 बराबरी भएपछि सडन डेथमा पुगेको खेलमा पुलिस विजय भएको हो। यस्तै आज हुने दोस्रो सेमी फाइनलमा भने मनाङ मर्च्याङदी क्लब र थ्री स्टार क्लब बीच खेल हुने भएको छ।
जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनौट अन्तर्गत एक दिवसीय मान्यताका लागि निर्णायक खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ। सुपर सिक्समा पर्न नसकेपछि विश्वकप छनौटबाट बाहिरिएको नेपालले यो खेल एक दिवसीय मान्यताका लागि खेल्ने भएको छ। समूह एको 5 स्थानमा रहेको पिएनजी र समूह बीको 4 स्थानमा रहेको नेपाल बीचको प्लेअफ खेल नेपाली समयअनुसार दिउँसो 1:15 सुरु हुनेछ। यता खेलमा नेपाल विजयी भएमा एक दिवसीय मान्यता का लागि नजिक हुनेछ। आज नै समूह एमा 4 भएको नेदरल्यान्ड्स र समूह बीमा 5 भएको हङकङ बीच पनि अर्को खेल प्ले अफमा प्रतिस्पर्धा हुनेछ। यो खेलमा नेदरल्यान्ड्स विजयी भएमा र नेपालले पपुवा न्युगिनीसँग न्युगिनीलाई हराएमा नेपालले एक दिवसीय मान्यता पाउनेछ। यो खेलमा हङकङ विजयी भएमा नेपालले 7 स्थानका लागि अर्को खेल खेल्नेछ र आगामी 4 वर्षको नेपाली क्रिकेटको भविष्य त्यही खेलले निर्धारण गर्नेछ। आज हुने दुवै प्लेअफमा पराजित हुने टिम डिभिजन 2 घटुवा हुनेछन्।
बिहानको फेरि खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेशमा झण्डै आधा कर्मचारी नहुँदा सेवा प्रभावित, तत्काल समस्या समाधान गर्न संघीय सरकारसँग आग्रह।
सुर्खेत बुलबुले उद्यानले मुहार फेर्न थाल्यो, पर्यटक पनि बढ्न थालेको दावी।
प्रधान न्यायाधीश गोपाल पराजुली पदमुक्त, 65 वर्षको उमेर हद नागेको न्याय परिषदको भनाई।
र पुलिस क्लब तिलोत्तमा गोल्ड कप फुटबलको फाइनलमा आयोजक रूपन्देही 11 सडन डेथमा पराजित। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट विश्वबन्धु रोकाई र डिलु राउत पनि विदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।